नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक विषयवस्तुमाथि छलफल गर्छौं। आफूमाथिको महाअभियोग प्रस्ताव नेपालको संविधानको मर्म र भावना अनुरूप नभएको ठहर गर्दै सर्वोच्च अदालतले काममा फर्कन अन्तरिम आदेश दिएपछि प्रधान न्यायाधीश सुशीला कार्की आज सर्वोच्चमा फर्कँदै हुनुहुन्छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले कार्कीलाई महाअभियोग लगाउन संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव गैर कानूनी रहेको भन्दै अधिवक्ता सुनिल रंजन सिंह र कञ्चन कृष्ण नेउपानेले दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गत शुक्रबार कार्कीलाई काममा फर्कन आदेश दिएको थियो। साथै अदालतले मुद्दाको किनारा नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई यथास्थितिमा नै राख्न भनेको छ। नागरिक समाजमा भएको बौद्धिक छलफल र बहसमा न्यायाधीशहरूबाट गरिने व्यवहार, आचरण र न्याय सम्पादनमा गम्भीर विचलन आएको भन्ने प्रश्न उठेमा न्यायाधीशमाथि लगाइने महाअभियोग संवैधानिक, व्यवहारिक र जायज मान्न सकिने न्यायाधीश राणाको आदेशमा उल्लेख छ। प्रहरी महानिरीक्षकको नियुक्ति सम्बन्धी मुद्दामा भएको फैसलालाई आधार मानेर कार्कीमाथि महाअभियोग लगाइएको थियो, तर त्यो महाअभियोग संविधानको मर्म र भावना अनुसार छैन भन्ने देखिन आएको सर्वोच्चको आदेशमा उल्लेख छ। सर्वोच्चको यो आदेशपछि अब सरकार, संसद र न्यायालयबीच एक प्रकारको द्वन्द्व उत्पन्न भएको छ। सरकारका तीन अंग, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीच देखिएको यो द्वन्द्वको कारण के हो, यसको समाधानका लागि अब के गर्नुपर्छ भन्ने बारेमा हामी अहिलेको कार्यक्रममा छलफल गर्दैछौ। छलफलका लागि यति बेला हामीसित हुनुहुन्छ संविधानविद डाक्टर चन्द्रकान्त गेवाली। स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद छ।
मैले अघि नै भनिहाले,
हजुर,
होइन, अब न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका बीच एक किसिमको द्वन्द्व आएको छ, होइन, द्वन्द्व देखिएको हो नि, होइन।
अब द्वन्द्व देखियो छ भनेर तपाईँले भन्नुभएको छ, द्वन्द्व छ कि छैन भनेर पनि हेरिनुपर्छ। अब किन द्वन्द्व आयो भन्ने कुराहरू हेर्दाखेरि पहिलो चाहिँ प्रहरी महानिरीक्षकको नियुक्तिकै सवाललाई लिएर यहाँसम्म आएको अवस्था हो। कसरी आयो भनेर हेर्दाखेरि प्रहरी महानिरीक्षक जयबहादुर चन्दलाई सरकारले नियुक्ति गरेको थियो। त्यो नियुक्ति उपर सामान्य सर्वोच्च अदालतमा नवराज सिलवाल चाहिँ रिट निवेदन जानुभयो।
उहाँ अर्को दावेदार
हुनुहुन्थ्यो, जहाँ चाहिँ चारजना दावेदार डिआइजीहरू हुनुहुन्थ्यो। एआइजी चाहिँ खाली नै भएको हुनाले डिआइजी मध्ये अर्थपूर्ण सम्बन्ध जो छ, जसको हक दैया छ, त्यो जान सक्छ। त्यही बमोजिम नवराज सिलवाल सामान्य सर्वोच्च अदालतमा जानुभयो। सर्वोच्चमा गइसके पछाडि सर्वोच्च अदालतले के भन्यो भन्दाखेरि, जयबहादुर चन्दको नियुक्तिमा भएका आधार कारण संविधान र कानून बमोजिम छैनन्, त्यसै कारणले तिमीले चाहिँ चारवटा आर्थिक वर्षको चाहिँ जसको अङ्क उच्चतम हुन्छ त्यसलाई हेर, र कम्तीमा पनि छवटा आधार छन् संविधान र ऐन बमोजिम, नियम बमोजिम, ती छवटा आधारलाई पनि तिमीले उत्कृष्टको छ, ज्येष्ठता कसको छ, कार्य सम्पादन समेत हेरेर उपयुक्त ठहराएको व्यक्तिलाई तिमी महानिरीक्षक पदमा नियुक्ति गर भनेर सर्वोच्चले सरकारको नाममा परमादेश जारी गर्यो। परमादेश जारी गरिसके पछाडि सरकारले सर्वोच्चको फैसला ठिक छ, हामी चाहिँ सर्वोच्चको फैसला बमोजिम नै, सर्वोच्चको फैसला शिरोधारे गरेर, या भन्नै पर्ने कुरा शिरोधारे गरेर हामी प्रकाश अर्यालाई नियुक्ति गरेका छौँ भनेर उसले चाहिँ
नियुक्ति
पनि गर्यो। त्यो नियुक्ति उपर फेरि के भयो भन्दाखेरि, फेरि नवराज सिलवाल सर्वोच्चमा जानुभयो। त्यो सर्वोच्चमा गइसकेपछि जब मुद्दा चाहिँ विचाराधीन अवस्था थियो, र विचाराधीन अवस्था हुँदाहुँदै संसदले 249 सभासद को हस्ताक्षरबाट महाभियोग प्रस्ताव संसदमा दर्ता भयो। दर्ता हुँदाखेरि चारवटा मुख्यतया आधारहरू, महाभियोगका आधारहरू त्यहाँ देखाइएको अवस्था देखिन्छ। पहिलो, कार्यकारी अधिकारमाथि चाहिँ सर्वोच्चले हस्तक्षेप गर्यो।
कार्यपालिकाको
कार्यकारी अधिकार भनिन्छ, जुन चाहिँ कार्यपालिकामा रहन्छ
भने सरकारमा रहन्छ
र त्यो सरकारमा रहने पनि के भन्दाखेरि, जनतामा सार्वभौमता, भौम सत्ता र राजकीय सत्ता जनतामा भावनाले जनताको प्रतिनिधि सांसद हुन्छन्, सांसदले चाहिँ सरकार बनाउने भावनाले त्यसको अभ्यास चाहिँ सरकारले गर्छ भन्ने चाहिँ मानिन्छ। धारा 75 जोडेर कार्यकारी अधिकार अनुसार चाहिँ देशको सामान्य प्रशासन चलाउने सरकारमै हुन्छ भन्ने मानिन्छ र छ, संविधान त छ। त्यो कार्यकारीमाथि अधिकारमाथि चाहिँ प्रेरित मानिसको नियुक्तिमा चाहिँ सरकारले हस्तक्षेप गर्यो सर्वोच्चले भन्ने पहिलो आधार चाहिँ संसदले बनायो,
त्यो भनेको नियुक्तिकै
निर्णयलाई लिएर। दोस्रो चाहिँ के भन्यो भन्दाखेरि प्रकाश आर्याल एक नम्बरमा थिए, नवराज सुलाल दुई नम्बरमा थिए, दुई नम्बरलाई एक नम्बर, एक नम्बरलाई दुई नम्बर बनायो। त्यस कारणले गर्दाखेरि सर्वोच्चले आफै चाहिँ त्यसरी चाहिँ अङ्कलाई चाहिँ तलमाथि गर्न पाइँदैन भन्ने, त्यो चाहिँ कार्यकारी अधिकारमाथि हस्तक्षेप गर्यो भन्ने आधारलाई पुष्टि गर्न अर्को चाहिँ दोस्रो आधार त्यहाँ बनायो। तेस्रो आधार के भयो भन्दाखेरि सर्वोच्चमा जुन चाहिँ फैसला गर्दाखेरि बेन्च गठन गरिन्छ, बेन्च गठन गर्दाखेरि गुटबन्दी गर्यो है सर्वोच्चले, अर्थात् प्रधान न्यायाधीशले गुटबन्दी गर्नुभयो। गुटबन्दी भनेको चाहिँ त्यो कुनै मुद्दा आयो भने त्यतिखेर चाहिँ यी न्यायाधीशले चाहिँ छिन्नु त्यो मुद्दा भनेर त्यसरी अरू 21 हुँदाहुँदै पनि अरूलाई नगर्ने 4-5 मात्रै चाहिँ पटक पटक दोहोऱ्याएर गर्नुभयो भन्ने तेस्रो आधार देखिन्छ। अर्को जुन मुद्दा आउँदाखेरि जसले आफ्नो चाहिँ इच्छा अनुसार नै बेन्च गठन गर्नुभयो भन्ने पनि देखियो। भनेपछि यदि चाहिँ चारवटा आधार लगाएर संसदमा चाहिँ सांसदहरूले महाभियोगको प्रस्ताव प्रधान न्यायाधीश उप दर्ता गरेको अवस्था देखिन्छ। त्यो दर्ता गरिसके पछाडि यो महाभियोग प्रस्ताव दर्ता गर्दा बित्तिकै हिजो लोकमान सिंह कार्कीमा जुन महाभियोग प्रस्ताव दर्ता गर्दा बित्तिकै उहाँलाई निलम्बन गरिएको थियो,
अख्तियार प्रमुख
त्यो अभ्यास थियो, अख्तियार प्रमुख हुनुहुन्थ्यो उहाँलाई, त्यो अभ्यास थियो। त्यो अभ्यास भावनाले प्रधान न्यायाधीश सुशीला कार्कीलाई पनि महाभियोग प्रस्ताव दर्ता संसदमा गर्दा बित्तिकै निलम्बन हुनुपर्छ भन्ने मान्यताले निलम्बन गरियो। निलम्बन गरिसकेपछि त्यस उप फेरि एकजना अधिवक्ता दुईजना अधिवक्ताहरू सामान्य सर्वोच्चमा जानुभयो, यो महाभियोग प्रस्ताव जुन चाहिँ दर्ता गरेका आधार छन् त्यो आधार संविधान कानूनसम्मत छैन।
त्यो भनेको अघि हामीले तपाईँले जुन भन्नुभयो नि चारवटा आधार, यी आधारहरू चाहिँ कानूनसम्मत छैन भन्ने,
संविधान र कानूनसम्मत छैन भन्ने चाहिँ आधारहरू रिट निवेदन सर्वोच्चमा जानुभयो।
रिट निवेदन जसले दिनुभएको थियो उहाँहरूको त्यो
भनाइ थियो त्यो अधिवक्ताहरूले जानुभएको थियो। त्यो भइसके पछाडि सर्वोच्चले हिजो मात्रै जुन महाभियोगको प्रस्ताव
शुक्रबार
चारवटा आधार छन् त्यो संविधानमा भएका छवटा आधार अनुसार चाहिँ संविधान सम्मत देखिँदैन, संविधानको मर्म अनुसार देखिएन, संविधानको भावना अनुसार देखिएन। त्यसै कारणले गर्दाखेरि जुन चाहिँ आधार लिएर सर्वोच्चका प्रधान न्यायाधीशलाई निलम्बन भएको छ त्यो निलम्बन चाहिँ प्रथम दृष्टिमै यही शब्द छ, प्रथम नजरमा भनेर लेखेको छ त्यहाँ प्रथम दृष्टि भनिन्छ, प्राइमा फेसी केस हो कि होइन, त्यसलाई चाहिँ स्टे अर्डर जारी गर्ने भनेको अन्तिम आदेश जारी गर्नुभयो, अप्रिय क्षति हुन्छ हुँदैन संस्थालाई भन्ने पनि हेरिन्छ, त्यहाँ चाहिँ बन्यत छ कि छैन भनेर पनि हेरिन्छ, सरकारको या संसदको बन्यत हेरिन्छ, त्यो उचित र आवश्यक छ कि छैन त भन्ने यी छवटा आधारमा एउटा मात्रै आधार देखिन्छ भने सर्वोच्चको न्यायाधीशलाई त्यसलाई स्वविवेकीय अधिकार ऐन र नियमले चाहिँ दिएको अवस्था हो र छ पनि, संसारमा यही हुन्छ, छवटा आधारमध्ये एउटा आधार मात्रै देखिन्छ भने अन्तिम आदेश जारी हुन्छ। अब यहाँ चाहिँ आधार देखियो किन के देखियो भनेर सर्वोच्चले भन्यो भन्दाखेरि संविधान त हेर्ने भने संविधान र कानुनको घोर उल्लङ्घन गर्यो भने महाभियोग लाग्न सक्छ प्रधान न्यायाधीश सर्वोच्चका न्यायाधीश र संवैधानिक अङ्गका प्रमुख र सदस्यहरूलाई, राष्ट्रपति र उपराष्ट्रपतिलाई पनि संविधानको घोर उल्लङ्घन गर्यो भने लाग्न सक्छ महाभियोग भने, यो अवस्थामा चाहिँ छवटा आधार जहाँ चाहिँ संविधान र कानुनको घोर उल्लङ्घन भएको, पदीय दायित्व चाहिँ पुरा नगरेको, कार्यक्षमताको अभाव भएको, आचार संहिता उल्लङ्घन गरेको र इमान्दारीपूर्वक आफ्नो पदको काम नगरेको भन्ने चाहिँ यी 5-6 आधार चाहिँ संविधानले लेखेको छ जहाँ चाहिँ स्पष्ट व्याख्या गरेको छ। ती कुरा चाहिँ संसदले लगाएको महाभियोगमा ती कुरासँग तादात्म्य राखेन। चारवटा आधार जुन आधार बनाइयो थियो जहाँ चाहिँ कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्ने छ त्यो चाहिँ संविधान सम्मत संविधानले तोकेको, संविधानको घोर उल्लङ्घन गरेको, कानुनको घोर उल्लङ्घन गरेको, कार्यक्षमता अभाव भएको त्यहाँ देखिएन र गुटबन्दी गरेको भनिएको छ या गुटबन्दी गरेको भने संविधानले प्रकलनै गरेन, कार्यक्षमताको अभाव, आचार संहिताको पालन नगरेको, इमान्दारीपूर्वक पदीय दायित्व पुरा नगरेको भन्ने यस्ती कुराहरू हुँदाहुँदै त्यो कुरालाई चाहिँ सरकारले अर्थात् संसदले चाहिँ ती आधार टेकेर यो चाहिँ अभियोग प्रस्ताव चाहिँ दर्ता गरेन, त्यसै प्राइमा फेसी रूपमै यो निलम्बन गरेकै गरेको चाहिँ ठिक भएन, त्यस कारणले आजकै मितिदेखि जुन निलम्बन गर्नुभएको प्रधान न्यायाधीश आफ्नो काममा यथास्थितिमा आएर काम गर्नु भनेर चाहिँ हिजो मात्रै सर्वोच्चले अन्तिम आदेश जारी
गर्यो। त्यो आदेश लगत्तै प्रधान न्यायाधीशले प्रशासनिक रूपमा त बहाली गरिसक्नुभयो। अब उहाँ आज फिजिकल रूपमै अदालतमा उपस्थित फर्किनुहुन्छ सर्वोच्च अदालतमा प्रधान न्यायाधीशकै रूपमा।
हो अब अस्ति मात्रै उहाँ प्रशासनिक रूपमा काम गर्नुभयो, आज चाहिँ सामान्य सर्वोच्च अदालतमा आइतबार आजैको दिनमा उहाँ चाहिँ के छ भने सर्वोच्च अदालतमा फर्किनुहुन्छ, पेशी तारिखहरू पेशीहरू तोक्नुहुन्छ, बेन्च गठन गर्नुहुन्छ, आफूले पनि मुद्दा चाहिँ हेर्न सक्ने अधिकार उहाँमा हुन्छ र पहिला जे हुनुहुन्थ्यो त्यही अवस्था
आउने। अस्ति निलम्बनमा पर्नु अघि जे हुनुहुन्थ्यो उहाँ त्यही रूपमा
फेरि फर्किनुभयो र यो चाहिँ फर्किनेको आधार भनेको सर्वोच्च अदालतको एकल इजलासले गरेको अन्तिम आदेशबाट भएको हो।
सँगसँगै हामीले त कार्यवाहक प्रधान न्यायाधीश पनि बनाइसकेका छौँ,
हजुर
उहाँ चाहिँ के हुनुहुन्छ?
उहाँ त वरिष्ठतम न्यायाधीश हुनुहुन्थ्यो सर्वोच्चको, अब पनि फेरि वरिष्ठतम न्यायाधीशमै जानुहुन्छ, त्यही नै हुन्छ।
पहिला जे
कायम मुकायम जस्तो चाहिँ अब निलम्बन हुँदाखेरि बाहिर जाँदाखेरि पनि कायम मुकायम तोक्ने चलन छ, त्यस्तो अवस्थामा चाहिँ उहाँ कायम मुकायम मात्रै भएको, उहाँको उपस्थित भइसकेपछि प्रधान न्यायाधीश उपस्थित भएपछि उहाँ स्वतः वरिष्ठतम न्यायाधीशमै रहनुहुन्छ।
अब यो त सरसर्ती अहिले भएका कुरा भए तर यसले त अघि नै अब मैले सुरुमा निकालेको कुरा चाहिँ नि व्यवस्थापिका कार्यपालिका र न्यायपालिका तिनटैले एकअर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्ने कुराहरू पनि उठिरहेका छन्, के हो यो?
अब
पहिलो चाहिँ अघि नै तपाईँले नै अलिकति निकाल्नुभयो कार्यपालिका सरकार र न्यायालयको हस्तक्षेपको कुरा थियो होइन, अहिले पछिल्लो महाअभियोगपछि चाहिँ संसद पनि त्यसमा जोडियो।
अब यस्तो भयो सरकारका चाहिँ तीन अङ्ग हुन्छ भनिन्छ, तपाईँले भने जस्तै एउटा कार्यपालिका व्यस्तैका न्यायपालिका हो, यसमा शक्ति पृथ्वीकरण पनि हुन्छ, शक्ति सन्तुलन हुन्छ र नियन्त्रण हुन्छ। शक्ति पृथ्वीकरण चाहिँ आफ्ना कामहरू गर्ने हो, न्यायपालिकाले चाहिँ संविधानको व्याख्या गर्छ, सरकारले कानून लागू गर्छ, संसदले कानून बनाउँछ, यी तिनवटा चाहिँ कामहरू उनीहरूमा हुन्छ शक्ति पृथ्वीकरण। अब शक्ति सन्तुलन र नियन्त्रण के हुन्छ भने नियन्त्रण कुराहरू यो काम गर्नलाई चाहिँ कहिलेकाहीँ एकअर्काको अधिकारमा हस्तक्षेप हुन सक्छ, त्यो हस्तक्षेप हुनको लागि संसदलाई चाहिँ के अधिकार छ भने महाभियोग लगाएर त्यसलाई ठिक ठाउँमा ल्याउने लगाम लगाउने त्यो अधिकार हुन्छ। सरकारलाई चाहिँ यदि नीति कार्यक्रम र बजेटमा चाहिँ संसदले चाहिँ पारित गरेन भने संसदले विघटन गरिदिने, त्यस कारणले संसद विघटनको अधिकार प्रधानमन्त्रीको चाहिँ यो प्रेरोगेटिभ राइट भन्छ, त्यो राइट हुन्छ र जहाँ चाहिँ सांसदहरूको घाँटीमा झुन्डेको तरबार हो भनिन्छ संसदको लागि संसद विघटन भने। अब त्यही अनुसार संविधानको व्याख्या र न्याय निरूपण गर्दाखेरि अदालतलाई के हुन्छ भन्दाखेरि संविधान ऐन कानुन र मानव सिद्धान्त बमोजिम अदालत चल्दछ, त्यो बमोजिम उसले चाहिँ फैसला चाहिँ गर्नुपर्ने हुन्छ जहाँ चाहिँ सरकार संसदले को सहयोगमा हो सहयोगमा फैसला गर्छ। फैसला गरिसकेपछि सरकार संसद र आखिर आफै अदालत र अरू नागरिक समाजले पनि त्यसै फैसला मान्नुपर्छ भन्छ, त्यो मान्नुपर्छ भन्दा भन्दा पनि उसले मानेन भने के हुन्छ त्यहाँ अवहेलनाको कारवाही चलाउने अर्को हतियार अदालतलाई छ भनेपछि तिनवटा हतियार चाहिँ अन्तिम अस्त्र हुन् भनिन्छ उसका चाहिँ
सबैसँग रहेछ। एक
सरकारसँग संसद विघटनको अन्तिम अस्त्र हो, वास्तविकता संसदलाई चाहिँ महाभियोग चाहिँ अन्तिम अस्त्र हो, न्यायपालिकालाई चाहिँ फैसला पालना गरेनन् भने अन्तिम अस्त्र भनेको अवहेलना सजाय गर्ने भने तिनवटा चाहिँ यी चाहिँ सबै अङ्गहरू बीचमा झुन्डिएका तरबार हो।
अब तर यहाँ हामीले हेऱ्यौँ भने चाहिँ अदालत विरुद्ध मुद्दा परेको थियो होइन, अदालत विरुद्ध महाअभियोग प्रस्ताव सांसदहरूले दर्ता गर्नुभएको थियो, त्यही अदालतले हामीलाई महाअभियोग लाउन पाउँदैन है भनेर भन्यो नि त यो अस्तिको आदेशको कुरा गऱ्यौँ भने त
हजुर
होइन, यो अनुसार हेऱ्यौँ भने त महाअभियोगको जुन तरबार झुन्डेको भनेर तपाईँले भन्नुभयो त्यो त भुत्ते भयो नि।
अब तपाईँले भने जस्तो भुत्ते भयो भएन भनेर हेर्दाखेरि तिनै हतियारहरू अन्तिम अवस्थामा प्रयोग गर्ने हुन्, तिनै हतियार अन्तिम अवस्थामा प्रयोग गर्दाखेरि अहिलेको अवस्था र परिस्थिति के हो भनेर हेर्दाखेरि अन्तिम सरकारले नियुक्ति गरेको अन्तिम दोस्रो पटकको प्रकाश अर्यालको मुद्दा चाहिँ सर्वोच्चमा चलिरहेको थियो, सर्वोच्चमा चलिरहेको भनेको त्यो चाहिँ विचाराधीन मुद्दा हो, त्यो फैसला भइसकेको थिएन। विचाराधीन मुद्दा चाहिँ यदि सर्वोच्चमा हुन्छ भने धारा 105 बमोजिम के चाहिँ अर्को नियन्त्रण कुरा राखिएको छ भन्दाखेरि सर्वोच्चलाई यदि सर्वोच्चमा चाहिँ कुनै मुद्दा विचाराधीन छन् भने त्यतिखेर संसद महाभियोग लगाएको छ भने पनि त्यसमा चाहिँ छलफल गर्न पाइन्न भनेको छ, महाभियोग लगाउन पाइँदैन र त्यस विरुद्धमा चाहिँ छलफल गर्न पाइँदैन
संसदमा
र कसैले पनि छलफल गर्न पाइँदैन, किनभने महाभियोग त प्रश्नै भएन, लाउनै सक्दैन, त्यो मुद्दा विचारण रहेको कुरालाई लिएर कुनै न्यायिक टिप्पणी पनि गर्न पाइन्न फैसलालाई
भनेपछि त
भने एकातर्फ सर्वोच्चलाई त्यो चाहिँ सुरक्षा दिएको छ भने त्यो त्यो गर्न पाइन्न भन्दा भन्दै महाभियोग प्रस्ताव आएको
भनेपछि त संसदमा जुन काङ्ग्रेस र माओवादीका सांसदहरूले दर्ता गर्नुभयो महाभियोग प्रस्ताव त्यो त उचित रहेनछ होइन, सर्वोच्चले त्यही फैसला नै गरिसक्यो अब संविधानको मर्म विपरीत छैन भनेर, मर्म विपरीत रहेन रहेछ होइन संविधान अनुसारै हेर्दाखेरि पनि हामीले हेर्दाखेरि पनि त
हो। अब पहिलो चाहिँ अवस्था के हो परिस्थिति के हो भन्दाखेरि सर्वोच्चमा परेको जुन मुद्दा छ
विचार
त्यो विचार नै थियो, त्यो मुद्दा फैसला भइसक्यो अवस्था थिएन, त्यस कारण त्यो फैसला भइसकेपछि महाभियोग ल्याउन संसदले सक्थ्यो, फैसला भइसकेपछि त्यस उपर चाहिँ प्रधान न्यायाधीशले चाहिँ जुन संविधानको घोर उल्लङ्घन गर्नुभयो, कानुनको घोर उल्लङ्घन गर्नुभयो, आफ्नो पदीय कार्यक्षमता भएन, पदीय इमान्दार त भएन भनेर फैसलालाई टिका टिप्पणी गरेर फैसला भइसकेपछि चाहिँ संसदले गर्न सक्थ्यो, उसको अन्तिम हतियार थियो। तर त्यसभन्दा पूर्व चाहिँ त्यो फैसला नहुँदै विचाराधीन रहेको अवस्थामा संसदमा चाहिँ जुन महाभियोग आयो त्यो प्री मेच्योर मानिन्छ, मेच्योर भएन, मेच्योर नभएको चाहिँ प्रायमा फेसी रूपमा देखिन्छ भने सर्वोच्चले अन्तिम आदेश जारी गर्न सक्छ र त्यसै कारणले नै हिजो अन्तिम आदेश जारी गरेको हो।
अब सँगसँगै त अस्ति अन्तरिम आदेश जारी गर्ने न्यायाधीशलाई पनि यस्तै महाभियोग लाउने भन्ने कुराहरू पनि उठिरहेको छ,
अब
उहाँले पनि अब संसदको विशेषाधिकारभित्र हस्तक्षेप गर्नुभयो भनेर।
अब यो कुराहरू के हुन्छ भन्दाखेरि यदि यो भयो भने फेरि अहिले लागेको प्रधान न्यायाधीशलाई महाभियोग लागेको लागेको संविधानसम्म छैन भनेर अन्तिम आदेश जारी गर्दा गर्दै फेरि चाहिँ अहिले फैसला गर्ने अथवा त्यो अन्तिम आदेश जारी गर्ने न्यायाधीशलाई पनि फेरि महाभियोग लगाइन्छ भने त फेरि अर्को चाहिँ प्रिमेच्योर हुन्छ। संसदीय व्यवस्थामा यो अहिलेको हामीले जुन संसदको परिकल्पना गरेका छौँ यो यो पार्लियामेन्ट सुप्रिमेसी होइन, अर्थात् संसदको सर्वोच्चता हामी कहाँ परिकल्पना यो संविधानले गरेको छैन, न त न्यायपालिका चाहिँ स्वतन्त्र छैन भन्ने होइन, स्वतन्त्र छ भन्ने मान्यता दिएको छ। यो अर्का अर्कोतर्फ के छ भन्दाखेरि पार्लियामेन्ट्री सुप्रिमेसी हो कि कन्स्टिट्युसनल सुप्रिमेसी हो भन्ने हो, हामी कहाँ अहिले संवैधानिक सर्वोच्चता हो र संसदीय सर्वोच्चता होइन, र उसले फैसला गर्दा गर्दै उसले पालना संसदले गर्नुपर्नेमा फेरि दोहोरो गर्छ भने त अर्को चाहिँ त्यसलाई चाहिँ कन्टेम्प्ट अफ द कोर्ट भन्छ र अदालतको अवधारणा फेरि सजाय चाहिँ अदालतले नै गर्न सक्छ, उहाँहरूले महाभियोग ल्याउनु होला, कन्टेम्प्ट अफ द कोर्ट यतापट्टि लाग्न सक्छ, त्यस कारणले महाभियोग चाहिँ प्रस्ताव चाहिँ दर्ता गर्दैमा फेरि महाभियोग पारित हुँदैन, त्यसलाई त दुईटै बहुमतले पारित गर्नुपर्छ, तर सर्वोच्चले अवधारणाको कारवाही गरेर ल्याउने भनेर ल्यायो भने त अवधारणालाई त दुईटै भन्ने चाहिएन।
तर महाभियोग प्रस्तावकै कुरा गर्दा त सुशीला कार्की प्रधान न्यायाधीशमाथि लगाइएको महाभियोग पनि संसदबाट पारित हुने त स्थिति थिएन नि, अहिले पछिल्लोचोटिको राजनीतिक समीकरण हेऱ्यौँ भनेदेखि त
हो। अब तपाईँले ठिक ठिक ठाउँमा ल्याउनु हो प्रश्न, अब यसमा चाहिँ हेर्ने के देखिन्छ भन्दाखेरि सरकारले चाहिँ निर्वाचन घोषणा गरेको थियो, त्यसै समयमा चाहिँ के भयो भन्दाखेरि सामान्य सर्वोच्चमा म समेत लगायतकाले स्थानीय तह निकाय निर्वाचन गरियोस् भनेर चाहिँ सर्वोच्चमा मुद्दा हालेका थियौँ, उसले चाहिँ के भनेको थियो भन्दाखेरि तीन तहको निर्वाचन 74 मार्च 7 भित्र गर, त्यसैभित्र चाहिँ कार्यपालिका यो केन्द्रीय प्रतिनिधिसभा निर्वाचन, प्रदेशको सभाको निर्वाचन, स्थानीय व्यस्त विकास संसदको निर्वाचन तिमीले गर, तिनै त्यही 74 मार्च 7 भित्र भन्ने दुईवटा आदेश थियो र 74 मार्च 7 भित्र चाहिँ यो व्यस्तका संसदको आयु पनि त्योभन्दा 1 सेकेन्ड बढाउन सक्दैन, बढायो भने संविधानमाथिको जालजेल हुन्छ भनेर उतापट्टि सीमारेखा कोरिदिएको थियो, अहिलेका 601 पनि 74 मार्च 7 भित्र चाहिँ घर फर्किने अवस्था थियो। र पहिलो प्रायोरिटी के हो त, पहिलो प्राथमिकता निर्वाचन के हो भन्दाखेरि स्थानीय तहको निर्वाचन नै पहिलो प्राथमिकता हो भनेर सर्वोच्चले व्याख्या गरिदिएको कारणले सरकारले बाध्य भएर स्थानीय तहको निर्वाचन घोषणा गरेको थियो। यो स्थानीय तहको निर्वाचन घोषणा गरेर अब जनता चाहिँ 20 वर्षदेखि चाहिँ स्थानीय तहको निर्वाचनमा मत हाल्न पाएका थिएनन्, त्यसै कारणले गर्दाखेरि जनतामा ठुलो माहौल आएको थियो, राजनीतिक दलहरू पनि चुनावमा होमिएको बेला थियो, त्यसै समयमा छिमेकी मुलुकका प्रधानमन्त्रीले ल पहिला संशोधन गर्दै सबैलाई समेट्दै चुनावमा गयो भने हामी चाहिँ तिमीलाई सहयोग गर्छौँ भनेर त्यतापट्टिबाट एकदमै कूटनीतिक भाषा प्रयोग गर्दै प्रधानमन्त्रीलाई टेलिफोन गरेको अवस्था थियो। त्यो स्थिति हुँदाहुँदै निर्वाचन हुनै लागिसक्यो, जहाँ निर्वाचन भयो भने संविधानको कानुन हुने स्थिति भयो, संविधान सभाले बनाएको संविधानले संस्थागत विकास पाउने भयो, त्यसै कारणलाई छिमेकीमा चाहिँ जुन 7 वटा बुदा दिएको थिए त्यो बुदा अनुसार यो संविधान नपरे हुनाले उसलाई टाउको दुखाइ थियो, त्यो दुखाइ भएको कारणले गर्दाखेरि कतै यो निर्वाचनलाई चाहिँ कम कतै चाहिँ अब्स्ट्याकल गर्न सकिन्छ कि भन्ने पनि उसको टाउको दुखाइ होला। त्यो आधारले चाहिँ यो महाभियोगको प्रस्ताव एकाएक आयो, दोस्रो चाहिँ संविधान संशोधन पनि आयो। संसारमा चाहिँ के देखिन्छ भन्दाखेरि संक्रमणकालीन अवस्थामा संविधान संशोधन हुँदैन। हामी कहाँ हाम्रो देशमा मात्रै पहिलो संशोधन गरिएको छ, यो चाहिँ विडम्बना र दुर्भाग्यबाट हो। संविधानले चिन्दैन थियो, जनताले चिन्दैन त्यो त्यो संशोधनलाई, त्यस कारणले गर्दाखेरि जनता साधारण सत्ता भावना त्यो हुँदैन थियो। माने संकटकालीन अवस्थामा न त संविधान संशोधन हुन्छ, न त चाहिँ निर्वाचनको बेलामा महाभियोग प्रस्ताव ल्याइन्छ। संसारमा कहीँ पनि हुँदैन, निर्वाचनमा कोड अफ कन्डक्ट लगाइसकेको छ, कोड अफ कन्डक्ट आचार संहिता लगाइसके पछाडि महाभियोग आउनु र संविधान संशोधन आउनु यो दुर्भाग्यपूर्ण र यो चाहिँ अटोक्रेसी भन्छ यसलाई। निरङ्कुश शासन व्यवस्था मात्रै चल्छ, डेमोक्रेसीमा चल्दैन। यो अवस्था ल्याइयो जहाँ चाहिँ निर्वाचन चाहिँ कतै चाहिँ बिथुलिन्छ कि भन्ने थियो। त्यो चाहिँ दुईटै चिज, महाभियोग पनि प्रस्ताव द्वितीयले पारित हुन नसक्ने आजको स्थिति र संविधान संशोधन पनि पारित हुन नसक्ने आजको स्थिति, वर्तमान स्थिति छ। बरु सरकारलाई चाहिँ कसरी चाहिँ सरकार थामिरहने भन्नेतर्फ उसको चाहिँ डर तरास त्यहाँ भइरहेको।
पारित नहुने स्थिति हुँदाहुँदै किन ल्याए? काङ्ग्रेस माओवादी दुवैले बुझेका थिए नि यो पारित हुन सक्दैन भन्ने।
हो, किन किन ल्याए भन्दाखेरि अब प्रधान न्यायाधीश सुशील कार्कीको जेठ 24 गतेसम्म उहाँको कार्यकाल छ। त्यो जेठ 24 गतेसम्म एउटा कुराले काम गर्यो कि भन्ने देखिन्छ सर रुलिङ पार्टीलाई। उहाँले दण्डकालीन मुद्दाहरू चाहिँ बिउजाउनुहुन्छ कि भन्ने चाहिँ सरकारलाई पर्यो। र बालकृष्ण ढुङ्गेलको मुद्दामा चाहिँ तिमीले तुरन्तै पक्राउ गरेर जेल हाल भन्ने चाहिँ उहाँले एउटा आदेशै जारी गर्नुभयो। त्यस कारणले गर्दाखेरि यी दुईवटा कुराले गर्दाखेरि सरकारलाई धेरै ठुलो टाउको दुखाइ भयो। र दोस्रो कुरा चाहिँ शेरबहादुर देवाल जुन जय जयचन्दलाई नियुक्ति गर्ने भनेर
प्रहरी
महानिदेशकको सिफारिस गरेका थिए, त्यो चाहिँ नपरेको कारण गर्दाखेरि उहाँलाई पनि महाभियोग लगाउनुपर्छ भन्ने एउटा चाहिँ आन्तरिक रूपमा, यी आन्तरिक रूपमा हुन् यी यो चाहिँ एउटा देखिन्छ भने, अर्कोतर्फ अहिलेका वरिष्ठतम न्यायाधीशको यो एसएलसीको प्रमाणपत्र सम्बन्धमा कुराहरू बाहिर आयो, बाहिर आइसकेपछि यिनै प्रधान न्यायाधीशले यसो गरिन् कि भन्ने उहाँलाई लाग्न सक्छ। अर्थात् यी तिनवटा चारवटा इलिमेन्टले गर्दाखेरि महाभियोग प्रस्ताव चाहिँ हठात रूपमा आयो, जहाँ चाहिँ उहाँलाई राखिरहने भन्दा 24 गतिसम्म दण्डकालीन मुद्दा चाहिँ उल्टिन सक्छन् र अन्य चाहिँ बालकृष्ण ढुङ्गेलको मुद्दा चाहिँ फेरि चाहिँ उल्टिएर पक्राउ गर्न हुनसक्छ। नवराज सिलवालको मुद्दा पनि फेरि बल्झिएर त्यो चाहिँ परमादेश जारी गर्दै नवराज सिलवाललाई आइजिपी बनाउन सक्ने स्थिति चाहिँ यी प्रधान न्यायाधीशको नेतृत्वमा चाहिँ भोलि हुनसक्छ भन्ने डर सबैलाई भएपछि, कम्तीमा पनि महाभियोग प्रस्ताव दर्ता गरिसके पछाडि उहाँलाई दर्ता गर्दादेखि नै निलम्बन हुन्छ, निलम्बन भएपछि 24 गतेसम्म उहाँले काम गर्न पाउनुहुन्न। त्यो नपाइसके पछाडि त अब यी चाहिँ सबै कुराहरू अन्त्य हुन्छन् भन्ने चाहिँ लागेर नै यो महाभियोग प्रस्ताव दर्ता भएको, महाभियोग पारित हुन्छ भन्ने चाहिँ उहाँहरूलाई पनि लागेको थिएन। जहाँ चाहिँ रुलिङ पार्टीका सभासदहरू पनि यसको विरुद्धमा हुन्छ, माओवादीका सभासद पनि विरुद्ध हुन्छ, काङ्ग्रेस सभासद विरुद्ध हुन्छ, अब प्रतिपक्ष त हुँदै हो।
भनेपछि उहाँको जति अवधि थियो त्यति अवधिमा काम गर्न नदिने नियतले ल्याएको थियो।
अहिलेको अवस्था हेर्ने नि सांसदहरूको लाई चाहिँ सरकारले बढी प्रेसर गरेको कारणले सांसदहरू एकजुट हुनुभयो। आफ्ना पार्टी रुलिङ पार्टीका पार्टीहरूका सांसदले चाहिँ एकजुट भइसके पछाडि यो महाभियोगको प्रस्ताव आएको अवस्था, उहाँहरूलाई पनि यो छैन कि हामी पारित गरेर उहाँलाई चाहिँ पदमुक्त गर्छौँ भने उहाँहरू थिएन। उहाँ जब चाहिँ पदमुक्त चाहिँ 2074 साल जेठ 24 गते नै उहाँ हुनुहुन्छ, यी दण्डकालीन मुद्दाहरू निम्ति नै बालकृष्ण ढुङ्गेलको मुद्दाबाट उहाँ कारवाही पर्ने, यतापट्टि चाहिँ यो नवराज सिलवाल फेरि आइजिपी भएर आउने भन्ने डर सबैमा भएको कारणले कम्ती नै काम गर्न नदिने भने निलम्बन गरेपछि काम गर्न पाउनुहुन्न। त्यो स्थितिले चाहिँ आएको हो भन्ने मलाई लाग्छ। यो चाहिँ महाभियोग प्रस्ताव दर्तै गर्न हुन्न भन्ने होइन, लेजिस्लेटिभ विस्डम उहाँलाई दर्ता गर्ने अधिकार छ, तर संविधान सम्मत संविधानले का यो चाहिँ यति गम्भीर अवस्थाको अपराध हो, यो अपराध पनि महाअपराध हो, त्यस्तो उसमा चाहिँ धेरै सिरियसली चाहिँ संसदले लिनु पर्थ्यो र त्यसलाई चाहिँ संविधानको घोर उल्लङ्घन भयो भएन, कानुनको घोर उल्लङ्घन भयो भएन, उनको कार्यक्षमता अभाव छैन भन्ने कुरालाई उहाँहरूको धेरै डेप्थमा अध्ययन गरेर रिसर्च गरेर फाइन्डिङ लिएर उहाँलाई जानकारी दिँदै उहाँहरूको भन्ने मौका पनि दिँदै गरेको भए उहाँहरूलाई संसदलाई पनि महाभियोग लगाउने अधिकार हुन्थ्यो, त्यो प्रमाणित गरिदिएको भए माइबेल लगाउन सकिन्थ्यो।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी सरकारका तीन अङ्ग व्यवस्थापिका कार्यपालिका र न्यायपालिका बीच पछिल्लो समयमा देखिएको द्वन्द्व यसको कारण र समाधानका उपायका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसित हुनुहुन्छ संविधानविद डाक्टर चन्द्रकान्त गेवाली। उहाँसँगको कुराकानी बाँकी नै छ। कार्यक्रम बदलिदो नेपाल सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी सरकारका तीन अङ्ग व्यवस्थापिका कार्यपालिका र न्यायपालिका बीच पछिल्लो समयमा देखिएको द्वन्द्व यसको कारण र समाधानका उपायका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसित हुनुहुन्छ संविधानविद डाक्टर चन्द्रकान्त गेवाली। स्वागत छ तपाईँलाई विश्रामपछि फेरि पनि।
धन्यवाद छ।
अघि हामीले अब किन द्वन्द्व उत्पन्न भयो भन्ने कारणहरू खोतल्यौं, अब यसको समाधानको उपाय चाहिँ के हुन सक्छ?
अब यसको समाधानका उपाय तीन चारवटा हुन सक्छ। पहिलो उपाय भनेको प्रधान न्यायाधीश अब आजैदेखि कार्य सम्पादन गर्न फर्किनु भएको छ, उहाँले पहिलेकै जस्तै सामान्य तरिकाले जुन अहिले सरकारलाई र जुन चाहिँ रुलिङ पार्टीमा भएको नेपाली कङ्ग्रेस भन्नुहोस् उहाँहरूलाई जे लागेको छ उहाँ आइसके पछाडि यो 24 दिन जुन उहाँको कार्यकालभरि चाहिँ यो काम गर्न सक्नुहुन्छ भन्ने जुन लागेको थियो त्यो काम चाहिँ उहाँले नगरिकन सामान्य खालका मुद्दाहरू हेर्ने र पेशी तारिख तोक्दै हिँड्नु र कम्तीमा नि संसदलाई र सरकारलाई चिडाउने कामहरू उहाँहरूको दृष्टिकोणमा चिडाउने काम गर्नु होइन भने संसदले चाहिँ आफ्नो चाहिँ महाभियोग प्रस्ताव अगाडि बढाउने स्थिति देखिँदैन। त्यो स्थिति एकातर्फ
अब संसदकै कुरा गर्दा त आज छलफलको लागि सभामुखले समय पनि तोक्नु भएको थियो। अस्ति नै छलफल हुने भनेको थियो, विपक्षीले विरोध गरेका कारण भएन। अब त अदालतको आदेश अनुसार त त्यो विषयमा आज संसदमा छलफलै हुन सक्दैन होइन?
अब अदालतको आदेश अनुसार त संसदमा त यो अगाडि नबढाउ भनिसके पछाडि अन्तिम आदेश जारी भएको छ। अन्तिम आदेश जारी भइसके पछाडि त्यसलाई पालना गर्नुपर्ने संसदको पनि कर्तव्य हुन्छ र सरकारको पनि कर्तव्य हुन्छ। त्यो चाहिँ यदि पालना भएन भने अवलनाको कारवाही फेरि सर्वोच्चले गर्न सक्छ। त्यो स्थिति एकातर्फ देखिन्छ। र दोस्रो कुरा के हो भन्दाखेरि धेरै मुलुकमा पनि र यहीँ पनि कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिला प्रधान न्यायाधीशले बिदा लिएर घर बस्ने पनि चलन छ। त्यो बिदा लिएर घर बस्नु उहाँ भने पनि संसदका सभामुखले यो महाभियोगको प्रस्ताव अगाडि बढाउन सक्ने स्थिति हुँदैन। उहाँले नैतिकता आधारमा त्यो महाभियोग प्रस्ताव पनि विथड्र गर्न लगाउन सक्ने र विथड्र गर्न सक्नुहुन्छ, अर्थात् त्यसलाई फेरि फिर्ता चाहिँ गर्न सक्ने ठाउँ हुन्छ। दोस्रो विकल्प यो हुनसक्छ। तेस्रो विकल्प चाहिँ धेरै मुलुकमा महाभियोग प्रस्ताव पारित हुनै खोज्दाखेरि अर्थात् पारित हुन्छ भन्ने लाग्यो भने राष्ट्रपति र प्रधान न्यायाधीश र न्यायाधीशहरूले पनि राजीनामा गरेका उदाहरण पनि छन्। अब अहिले त दुई तिहाईले पारित हुन्छ भने त देखिँदैन, त्यसकारण राजीनामा गर्नुपर्ने अवस्था त देखिँदैन। त्यसकारण 24 गतेसम्म आरामले उहाँले चाहिँ कम्तीमा पनि अब नीतिहरू बनाउने प्रोग्रामहरू बनाउने र यो स्वतन्त्र न्यायपालिकाको कसरी संस्था विकास हुन्छ भन्नेतर्फ नै उहाँ लाग्नु हो भने कार्यपालिका व्यवस्थापिका यति भिन्न महाभियोगलाई चाहिँ अगाडि बढाएर फेरि महाभियोग पारित गराउनतर्फ लाग्ने स्थिति हुँदैन र उहाँहरूले फिर्ता गर्नुहुन्छ। उहाँ मोरलले पनि उहाँहरूले फिर्ता गर्न सक्नुहुन्छ
भनेको जसले दर्ता गरे
उहाँहरूले फिर्ता गर्न सक्नुहुन्छ। यो स्थितिमा चाहिँ तिनै तहको चाहिँ द्वन्द्व चाहिँ त्यसरी बढ्ने स्थिति देखिँदैन। अहिले चाहिँ हिजो जे सर्वोच्चले अन्तिम आदेश जारी गरेको छ यसले चाहिँ एउटा चाहिँ के छ भन्दाखेरि मध्यमार्गी बाटो अप्नायो कि यसले चाहिँ यो चाहिँ जुन द्वन्द्व थियो द्वन्द्वलाई चाहिँ अन्त्य गर्यो कि भन्ने पनि लाग्न सक्छ र हुन पनि सक्छ। त्यसलाई कारण गर्ने सबैले पालन गर्ने हुनसक्छ तर आजको परिस्थितिसम्म आजको दिनमा यसलाई चाहिँ जस्तो चाहिँ अन्तिम आदेश आयो त्यसलाई चाहिँ हुबहु पारित हुन्छ पालना गर्छन् भन्ने चाहिँ फेरि त्यो देखिँदैन, शङ्का पनि लाग्छ।
किन भन्दाखेरि मैले अघि नै सत्तारूढ दलहरू चाहिँ अर्को महाभियोग प्रस्तावको तयारीमा लागेको भन्ने पनि कुराहरू पत्र पत्रिकामा आइरहेको छ भने सँगसँगै अस्ति जुन चोलेन्द्र शमशेर न्यायाधीशले आदेश दिनुभयो त्यो आदेशलाई पुनरावलोकन गराउनको लागि महान्यायाधिवक्ता मार्फत सर्वोच्चमै फेरि अर्को पटक निवेदन दिने कि सरकारकै तर्फबाट भन्ने कुराहरू पनि भइरहेको छ।
पहिलो विकल्प त सरकारलाई र संसदलाई के हुन्छ भन्दाखेरि यो अन्तिम आदेश जारी गरिसके पछाडि अन्तिम आदेश चाहिँ जारी गरेको यो ठिक भएन संविधानसम्मत भएन त्यस कारणले यसलाई चाहिँ खारेज गरिपाउँ भनेर चाहिँ संसद र महाभियोग प्रस्ताव दर्ता गर्ने र सरकार चाहिँ आउन सक्छ, मानवीयता कार्यालय मार्फत मानवीयताहरू आउन सक्छन् र जहाँ सरकार नै आउन सक्छ र यसलाई चाहिँ भ्याकेट गराउने पहिलो चाहिँ विकल्प हो, पहिलो विकल्प सरकार र संसदको विकल्प यही हो, र न कि चाहिँ यसले अन्तिम आदेश जारी गरेर हामी पालन गर्दैनौँ भनेर चाहिँ महाभियोगलाई अर्को जसले चाहिँ अन्तिम आदेश जारी गर्यो त्यसलाई उसलाई पनि महाभियोग लगाउन खोज्ने र उहाँको महाभियोग प्रस्ताव अगाडि बढाइयो भने फेरि अवलनाको कारवाही चल्न सक्छ। त्यस कारणले सबभन्दा मध्यमार्गी बाटो भन्दा नि सबभन्दा संवैधानिक बाटो भनेको यो अन्तिम आदेश उहाँलाई चित्त बुझ्दैन भने फेरि सर्वोच्च अदालतमा यो खारिज गरिपाउँ भनेर आउने चाहिँ कानुनी बाटो छ। यो कानुनी बाटोबाट पनि उहाँले चाहिँ उहाँलाई लाए जस्तो खारेज गर्न सक्नुहुन्न भने उहाँले यसलाई चाहिँ पालना गर्नु बाहेक अर्को विकल्प हुँदैन र पालना नगरिकन फेरि संसदमा चाहिँ अगाडि यो त संसदको चाहिँ विशेष अधिकार हो भनेर चाहिँ अब महाभियोग प्रस्तावलाई अगाडि बढाउनु हो भने यो चाहिँ स्वतन्त्र न्यायपालिकामाथिको फेरि अर्को हस्तक्षेप हुनसक्छ र स्वतन्त्र न्यायपालिकामा चाहिँ चलिरहेका मुद्दाहरू विचाराधीन भएका मुद्दाहरू र कुनै फैसला गरे बापत न्यायिक टिप्पणी टिका टिप्पणी गरेर त्यो न्यायाधीशलाई चाहिँ महाभियोग लगाउन सकिँदैन भन्ने संविधानको परिकल्पना छ, संविधान व्यवस्था छ, त्यस त्यो गरियो भने त्यसको विरुद्धमा हुन्छ, संविधानको घोर उल्लङ्घन गर्छ। त्यस कारणले गर्दाखेरि यो बाटोमा उहाँहरू पनि लाग्नुहुन्न भन्ने मलाई लाग्छ। त्यस कारणले सबभन्दा राम्रो बाटो यसलाई भ्याकेट गराउने त्यो गर्दा नै अति उत्तम।
तर भ्याकेट गराउँदाखेरि चाहिँ अब प्रधान न्यायाधीश फेरि निलम्बनमा पर्ने सम्भावना कति रहन्छ र यसको फैसला आउन पुनरावलोकन हुन कति समय लाग्छ?
फेरि चाहिँ भ्याकेट गराएर फेरि जुन निलम्बन भएको थियो निलम्बनकै अवस्था आयो भने त त्यो अवस्थामा पनि सर्वोच्चमा रिट पर्दा के अरे भ्याकेट पर्दा बित्तिकै उसको मिति तोकेको कुन दिन हुन्छ त्यो दिनमा चाहिँ इजलास बस्छ, दुईजनाको इजलास हुन्छ, दुईजना इजलासले साँच्चीकै भ्याकेट गरिदियो भने त फेरि पहिलेकै अवस्था निलम्बन आउन सक्छ।
भनेको त भोलि भ्याकेट इनकेस भइहाल्यो भनेदेखि
भोलि चाहिँ निवेदन दियो भने
आजै दियो भने पनि अब त्यसको प्रधान न्यायाधीशकै
प्रधान न्यायाधीशकै हातमा हुन्छ, प्रधान न्यायाधीशले दुईजना बेन्चमा दुईजना न्यायाधीश कहाँ दिने हो पेशी तोकिदिने हो, पेशी तोकिदिइसके पछाडि उहाँहरूलाई के लाग्यो भन्दाखेरि एकजना इजलासले गरेको जुन अन्तिम आदेश छ त्यो चाहिँ प्राइमा फेसी रूपमा अपूर्णीय क्षति भएको कुरा र सरकार बन्धित भएको कुराहरू आधारमा उहाँले गर्नु हो तर यो कुरा देखिएन भनेर फाइल दियो भने त्यसलाई खारेज गरिदियो भने फेरि प्रधान न्यायाधीश पहिलाको स्थिति आउन सक्छ। त्यस कारणले यो त तत्कालै अविलम्ब नै हुन सक्ने स्थिति रहन्छ त्यो नरहने भन्ने होइन, तर चाहिँ सर्वोच्चले जुन चाहिँ एकल इजलासले गरेको छ आधारहरू खेलाएको छ ती आधारभन्दा बाहिर गएर दुईजना न्यायाधीश गर्नुहुन्छ भन्ने मलाई लाग्दैन, किनभने उहाँहरूको अवस्थामा आफ्नै अदालतमा चाहिँ जसलाई चाहिँ कार्यकारी अधिकारमाथि हस्तक्षेप हो भनेर जुन मुद्दामाथि चाहिँ नवराज सिलवालकै मुद्दामाथि चाहिँ महाभियोग आएको थियो त्यो मुद्दा नै विचाराधीन रहेको अवस्थामा यो महाभियोग लाग्न सक्छ, यो त सर्वोच्चले गरेको अन्तिम आदेश खारेज हुन्छ भनेर चाहिँ सर्वोच्चले भन्ने चाहिँ मलाई लाग्दैन, किनभने सर्वोच्चले त संविधान ऐन कानुन मान्ने सिद्धान्तको लाई टेकेर चाहिँ यो अन्तिम आदेश जारी गरेको, त्यस कारणले यो अवस्था आउँछ भन्ने मलाई लाग्दैन।
अब यसमै चाहिँ संसद र न्यायालयको विशेषाधिकारको कुराहरू पनि हनन भएको भन्ने कुराहरू उठिरहेको छ होइन, अब आउँदा दिनमा यो द्वन्द्व चाहिँ नसर्काउनको लागि अब तपाईँले अघि नै भनिहाल्नुभयो जेठ 24 गते प्रधान न्यायाधीश सुशीला कार्की रहनुहुन्न, उहाँ अवकाश उमेरको हदको कारणले अवकाशमा जाँदै हुनुहुन्छ भन्नुहुन्छ, त्यसपछि नयाँ न्यायाधीश आउनु होला, नयाँ न्यायाधीशसँग सरकारको उहाँसँगको जस्तो टसल नहोला, तर आउँदा दिनमा फेरि भोलि पर्सि अर्को वर्ष अर्को वर्ष यस्तो फेरि दोहोरिने सम्भावना पनि त देखिएको छ नि होइन, अब त्यस्तो नदोहोरियोस् भन्नको लागि चाहिँ नि के उपाय हुनसक्छ बाटो हुनसक्छ?
पहिलो त संसदले लगाउने महाभियोग यो सामान्य अभियोग होइन, संसदले न्यायाधीश उप भन्नुहोस् राष्ट्रपति उपराष्ट्रपति उप भन्नुहोस् अर्थात् सर्वोच्चका प्रधान न्यायाधीश उप यी उप चाहिँ महाभियोग लगाउने हो नि अध्ययन अनुसन्धान गरेर विश्वमा धेरै मुलुकमा अध्ययन अनुसन्धान गरेर अन्तिम विकल्प धेरै चाहिँ उहाँ सचाउँदा सचाउँदै पनि त्यो हुँदै भएन भने अन्तिम विकल्पको रूपमा अन्तिम अस्त्रको रूपमा महाभियोग प्रस्ताव दर्ता गर्ने भावनाले अध्ययन अनुसन्धानबाट फाइन्डिङ गरेर पत्ता लगाएर साँच्चीकै महाभियोग लगाउनु पर्ने संविधानको घोर उल्लङ्घन भएको छ पदीय क्षमता भएको छैन पदीय कर्तव्य भएको छैन भन्ने प्रमाणित रूपमा गरिसके पछाडि बल्ल चाहिँ महाभियोग चाहिँ लगाउनु पर्ने हुन्छ, अहिले जस्तो प्रिमेच्योर महाभियोग लगाइयो भने त्यो महाभियोग पारित हुँदैन। त्यस कारणले
सरकार बढी अध्ययन गरेर गर्नुपर्छ,
अध्ययन अनुसन्धान नगरीकन चाहिँ विश्वमा जहाँ पनि अध्ययन अनुसन्धान गर्छन् र उसलाई भन्ने मौका पनि दिन्छन् र भन्ने मौका दिइसकेपछि साँच्चीकै हो भनेपछि त्यो चाहिँ संसदभित्र कार्य प्रारम्भ भएपछि र महाभियोग लगाएपछि अन्य देशमा चाहिँ त्यसलाई चाहिँ काम गर्न नपाउने हो, तर नेपालमा चाहिँ कार्य प्रारम्भ भयो, अध्ययन अनुसन्धान भयो, विशेष समिति गठन भयो, तिनजनाले प्रमाणित गरे र संसदमा चाहिँ पेश भएर कार्य प्रारम्भ भएपछि बल्ल चाहिँ कार्य सम्बन्ध रोक्लाउने हो, निलम्बन गर्ने भने संविधानको स्पिरिट होइन। अहिले मिडियाले निलम्बन भन्यो, सरकारले निलम्बन भन्यो, सारा भनेर निलम्बन पर्ने स्थिति हो जहाँ चाहिँ लोकमानको अभ्यास यो पनि दोहोरियो, त्यो अवस्था होइन।
कानुन अनुसार निलम्बनमा
निलम्बनमा पर्ने भन्ने संविधानसम्म छैन, उसलाई कार्य कार्य आरम्भ यो महाभियोगको कार्य आरम्भ भयो जहाँ चाहिँ महाभियोग लगाउन पर्ने आधार कारण छन् छैनन्, विशेष समिति गठन गर्छ, विशेष समितिले तिनजना समितिको चाहिँ फेरि त्यसलाई चाहिँ ती आधारहरूलाई केलाउँछ, अध्ययन अनुसार गर्छ, त्यो विशेष समितिलाई सिफारिस गर्छ, सिफारिस गरेर त्यो विशेष समितिले संसदमा पेश गरेपछि बल्ल चाहिँ संसदमा छलफल हुन लाग्यो भने अनि बल्ल कार्य प्रारम्भ हो भनेर कार्य सम्बन्धमा रोक लगाउने हो। यो गर्ने अवस्थामा संविधानमा एउटा कुरा छ, तर उहाँहरूले चाहिँ एउटा एक चौथाइले दर्ता गर्दा बित्तिकै निलम्बन हुने भन्ने चाहिँ हिजोको अभ्यास आज पनि त्यही अभ्यास
गर्दाखेरि बेलाको अभ्यासै दोहोरिएको
अहिले त्यो अभ्यासलाई दोहोरि
भनेपछि त कार्की निलम्बनमा पर्नु पनि त नियम सङ्गत रहेन रहेछ नि होइन।
कार्की निलम्बन पर्नु पनि त्यो पनि नियम सङ्गत होइन, उहाँलाई चाहिँ अन्तिम अवस्थामा जुन कार्य प्रारम्भ भएपछि चाहिँ कार्य सम्बन्ध रोक लगाव हुन्थ्यो, यो दुइटै चाहिँ गलत अभ्यास भयो।
हुन्छ, समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
उज्यालो एफएमलाई पनि धेरै धेरै धन्यवाद। मलाई लागेका कुराहरू आफूले यो घटनाक्रमका जे जे कुराहरू श्रोता समक्ष ल्याउने प्रयत्न गरेँ यसको लागि चाहिँ मौका पनि दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो संविधानविद डाक्टर चन्द्रकान्त गेवाली। सरकारका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीच पछिल्लो समयमा देखिएको तिक्तता, यसको कारण र समाधानका उपायका विषयमा केन्द्रित रहेर कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौं। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथीहरू शशीन्द्र गौतम र संघर्ष विष्टसँगै म सुफल काफ्ले पनि बिदा हुन्छु। नमस्कार।